ناظرین السلام علیکم، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے. آج کا یہ پروگرام پچھلے پروگرام کی کنٹینیویشن میں ہے، اور پچھلے پروگرام میں ہم نے یہ جاننے کی کوشش کی تھی، جس پر کچھ ابتدائی گفتگو ہوئی تھی، کہ اسلام کے لیے جو مختلف اصطلاحات استعمال کی جاتی ہیں، کہ اسلام دین فطرت ہے، کبھی کہا جاتا ہے کہ اسلام لبرل ہے، کبھی کہا جاتا ہے اسلام ماڈرن ہے، اور کبھی اسی طرح کی اور دیگر اصطلاحات استعمال کی جاتی ہیں. ابتدائی گفتگو میں یہ بات سامنے آئی تھی کہ اسلام کو اسی اصطلاحات میں ہمیں سمجھنا چاہیے، بجائے اس کے کہ ہم دوسری اصطلاحات کو لے کر آئیں اور اس کے ذریعے سے اسلام کو واضح کرنے کی کوشش کریں. اور ہماری گفتگو پچھلے پروگرام میں یہاں پر ختم ہوئی تھی کہ جب کوئی ریاست قائم ہوتی ہے، جب کوئی حکومت قائم ہوتی ہے، تو اس میں قانون کی بنیاد کیا ہوگی. اور یہاں پر بات ہوئی تھی، جاوید صاحب نے فرمایا تھا کہ جو آج جو انسان ہیں، ظاہر ہے کہ ان کے پاس خدائی سند کسی کے پاس بھی نہیں ہے. پیغمبر صلی اللہ علیہ وسلم کے بعد آج جو لوگ ہیں یہاں پر، ان کے لیے حکمرانی قائم کرنے کے لیے رائے جو ہوگی وہ لوگوں ہی سے لی جائے گی اور لوگ ہی منتخب کریں گے. میں اپنے اس پروگرام کا آغاز کرتا ہوں اس سوال سے، جاوید صاحب کے سامنے رکھتا ہوں کہ جاوید صاحب کا یہ ایک اوپینین بھی ہے کہ ریاست کا کوئی مذہب نہیں ہوتا، ریاست کسی مذہب کی نمائندگی نہیں کرتی. تو لبرلزم کی اقدار کو اگر ہم سمجھنا چاہیں دین اسلام کی روشنی میں، جاوید صاحب اس بات کو ذرا واضح کیجئے گا. آپ یہ فرماتے ہیں کہ ریاست کا کوئی مذہب نہیں ہوتا، جب ہم یہاں پر مسلمانوں کی اکثریت ہے اور جب ہم یہاں پر ایک ریاست قائم کریں گے، تو لازمی بات ہے مسلمانوں کی اکثریت ہونے سے نتیجہ یہ نکلے گا کہ یہاں پر اسلام جو ہے وہ نافذ ہوگا، یا اس ریاست جو ہے وہ اسلامی ریاست بن جائے گی. مگر آپ فرماتے ہیں کہ ریاست کا کبھی کوئی مذہب نہیں ہوتا.
یہ ریاست ایک اعتباری وجود ہے جدید اصطلاح میں، یعنی ریاست کسی فرد کا نام نہیں ہے. اللہ کے دین کی دعوت افراد کے لیے، یعنی اللہ کے پیغمبر کسی ادارے کو مشرف با اسلام کرنے کے لیے نہیں آئے تھے، وہ انسانوں کو خدا کا پیغام پہنچانے کے لیے آئے ہیں. تو ریاست موجودہ زمانے میں، جس کو آپ نیشن سٹیٹ یا قومی ریاست کہتے ہیں، وہ ایک اعتباری وجود ہے. یعنی ایسا نہیں ہے کہ اس کی کوئی شخصیت ہے جس سے ہم ملاقات کر سکتے ہیں، جس کو ہم دین کی دعوت دے سکتے ہیں، جس کے انکار یا اقرار کا سوال پیدا ہوتا ہے. قومی ریاست اس اصول پر قائم ہوتی ہے، آج کے زمانے کی قومی ریاست کی بات کر رہا ہوں، کہ یہ خطہ ارض ہے، اس میں رہنے والے تمام لوگ رنگ، نسل، مذہب کی تفریق سے بالاتر ہو کر اس کے شہری ہیں، اور اس حیثیت سے یہ پوری ریاست ان کی ریاست ہے. آپ اس تصور کو تبدیل کرنا چاہتے ہیں، دلائل کے ساتھ تبدیل کر لیجیے. کوئی اور ریاست قائم کرنا چاہتے ہیں، بہت اچھی بات ہے، اس کا تصور پیش کیجئے، لیکن قومی ریاست اسی کو کہتے ہیں. تو قومی ریاست نہ تو اپنے لیے کسی نسل کا انتخاب کر سکتی، مثلا وہ یہ نہیں کہہ سکتی کہ یہ افغان ریاست ہے یا یہ ارائی ریاست ہے.
لیکن آپ نے یہ اصول بیان کیا ہے نا کہ یہ ریاست لوگوں کی رائے سے قائم ہوگی، کہ یہ جو ریاست ہوگی وہ اسلامی جمہوریہ ریاست ہوگی، اور وہ لوگوں نے پارلیمنٹ نے طے کر لیا تھا.
پھر کیوں؟ پارلیمنٹ کو تو یہ حق ہی نہیں ہے طے کرنے کا.
آپ فرماتے ہیں نا کہ لوگوں کو حق ہے، تو پارلیمنٹ
قومی ریاست جو ہے، قومی ریاست بین الاقوامی قانون کے تحت وجود میں آتی ہے، وہ آپ کے دستور کے تحت وجود میں نہیں آتی. پاکستان پہلے وجود میں آیا تھا، دستور بعد میں بنایا ہے آپ نے. پاکستان کے وجود میں آتے وقت کیا صورتحال ہے اس کو دیکھیے، یعنی پاکستان کس حیثیت سے وجود میں آیا. وہ اس حیثیت سے وجود میں آیا کہ ہندوستان میں بر صغیر پورے میں یہ تصور کیا گیا کہ ایک وطنی ریاست قائم ہو. جب انگریز یہاں سے جائیں گے، اس سے پہلے تو میں نے آپ کو پچھلے پروگرام میں بھی بتایا تھا کہ 1928 تک دنیا کے بین الاقوامی قانون میں یہ تسلیم کیا جاتا تھا کہ آپ کسی علاقے کو فتح کریں، اس علاقے کو اپنی مملکت کا حصہ بنا لیں، آپ کی یہ حکومت اور آپ کا یہ اقدام دونوں جائز ہیں. اس سے پہلے یہی قانون تھا. لیکن جب قومی ریاست کا تصور پیدا ہوا، اور اس کے ساتھ ہی یہ بات بھی مان لی گئی کہ اب فتوحات کی بنیاد پر کسی حصے کو آپ ملحق نہیں کر سکتے اپنے ساتھ، تو قومی ریاست کیسے وجود میں آتی؟ قومی ریاست کسی دستور سے وجود میں نہیں آتی، کسی قرارداد سے وجود میں نہیں آتی. قومی ریاست بین الاقوامی قانون کے تحت اس اصول پر قائم ہوئی کہ ہندوستان کو دو حصوں میں تقسیم کر دیا جائے، اور اس میں ایک حصہ وہ ہوگا جس میں مسلمانوں کی اکثریت ہے، دوسرا وہ ہوگا کہ جس میں ہندوؤں کی اکثریت ہے. ریاستوں کے بارے میں اس کے بالکل برخلاف ایک قاعدہ بنایا گیا کہ ریاستوں کے والی فیصلہ کریں گے، وہاں کے عوام فیصلہ نہیں کریں گے. اس بین الاقوامی فیصلے کے مطابق یہ ریاست وجود میں آئی, تو یہ ایک نیشنل سٹیٹ کے طور پر وجود میں آئی. اب آپ اس میں داخل ہو گئے ہیں, تو اب آپ نے اس کی حکومت قائم کرنی ہے. حکومت کے بارے میں یہ بحث ہو سکتی ہے کہ وہ اسلامی ہوگی, حکومت کے بارے میں یہ بحث ہو سکتی ہے کہ وہ کمیونسٹ ہوگی, سوشلسٹ ہوگی, لبرل ہوگی. اس لیے کہ حکومت افراد قائم کرتے ہیں, پارٹیاں اپنا منشور پیش کرتی ہیں, اور وہ منشور کسی بھی نقطہ نظر کے مطابق ہو سکتا ہے. تو یہ سوال اصل میں حکومتوں کے بارے میں پیدا ہوتا ہے, ریاست کے بارے میں تو یہ سوال ہی نہیں پیدا ہوتا.
ایک سر اس میں ہم لبرل ڈیموکریسی کی بات کریں تو اس میں قانون سازی کا لامحدود اختیار جو ہے وہ حکومت کے پاس جو ہے وہ ہے, جس کو پھر ریاست جو ہے وہ اس کو انفورس جو ہے وہ کرتی ہے. لیکن اگر ہم ایک مسلمان ملک کی بات کریں تو اس میں قانون سازی کے اوپر جو ہے وہ بڑی کچھ حدود و قیود جو ہے نا وہ ہیں, اور انہی حدود و قیود کے اندر ہی رہ کے قانون سازی جو ہے وہ کی جا سکتی ہے. تو ایک تو اس چیز کی وضاحت جو ہے نا وہ کیجئے کہ ان حدود و قیود کے ہوتے ہوئے یہ بات کہنا کہ اسلامی ریاست جو ہے وہ ایک سیکولر ایک ریاست ہے, یہ کس حد تک معنی خیز جو وہ بات ہے؟
دیکھیے بات یہ ہے کہ جس کو آپ لبرل ڈیموکریسی کہتے ہیں, ایسا نہیں ہو سکتا کہ اس کے ہاتھ بھی باندھے نہ جائیں, وہ لازماً باندھے جاتے ہیں. اور اس پر ہم نے پچھلی نشست میں گفتگو کی کہ ایک ریاست کے اندر جب کوئی حکومت قائم ہوتی ہے تو اس حکومت کا حق کے قانون سازی کہاں سے شروع ہوتا ہے, کہاں ختم ہوتا ہے. یعنی ایسا نہیں ہے کہ ایک جمہوری ریاست قائم ہو گئی ہے یا نیشنل سٹیٹ کے تصور پر ایک ریاست قائم ہو گئی ہے اور وہاں قانون سازی کا مطلق اختیار حاصل ہو گیا ہے. نہ ایبسولیوٹ مونارکی کا کوئی تصور ہے, نہ ایبسولیوٹ لیجسلیشن کا کوئی تصور ہے. ریاست کا حق کے قانون سازی حق تلفی اور جان مال آبرو کے خلاف زیادتی تک محدود ہے. ہر قانون سازی کے موقع پر پارلیمنٹ کو بتانا پڑے گا کہ قانون سازی کی بنیاد کیا ہے, یعنی آپ کو یہ حق کیسے حاصل ہوا کہ آپ لوگوں کو کسی چیز کا پابند کریں. تو یہ شرط ہر جگہ لگی ہوئی ہے. امریکہ میں قانون سازی ہوگی, برطانیہ میں ہوگی, یورپ میں ہوگی. میں یہ سوال اٹھاؤں گا کہ ریاست اپنے حدود سے کیسے تجاوز کر سکتی ہے. تو اسی طریقے سے جب آپ اکانومی پر آتے ہیں تو وہاں بھی یہ سوال پیدا ہوتا ہے کہ ریاست کہاں مداخلت کر سکتی ہے. تو ریاست کی ایک مداخلت وہ ہے جہاں وہ آپ کو کسی عمل سے روکتی ہے. تو جہاں آپ کو عمل کو روکنے کے لیے قانون سازی کرے گی, بنیادیں وہی ہوں گی. یعنی بتانا پڑے گا پارلیمنٹ میں کھڑے ہو کر کہ ان کے اس معاشی عمل سے فلاں اور فلاں کا حق تلف ہو رہا ہے. یہ بتانا پڑے گا کہ اس معاشی عمل سے لوگوں کی جان مال آبرو کو کوئی خطرہ لاحق ہو رہا ہے یا خطرہ لاحق ہونے کا امکان پیدا ہو گیا ہے. اسی بنیاد پر معیشت میں بھی کوئی پابندی لگائی جائے گی, ورنہ ظاہر ہے کہ آپ کے معاشی عمل کی آزادی آپ کو خدا نے دی ہے.
مذہب پابندیاں لگا تو رہا ہے اس پہ.
نہیں دیکھیے مذہب فرد پر پابندی لگا رہا ہے نا
سر, ریاست
آپ ان چیزوں کو الگ کر لیجیے. مذہب فرد پر پابندی لگا رہا ہے, یعنی مذہب میرے پاس آتا ہے بحثیت انسان اور مجھ سے مخاطب ہوتا ہے. جب آپ ریاست میں کوئی قانون بناتے ہیں یا کوئی ضابطہ بناتے ہیں تو وہ اصل میں دوسروں کے لیے بناتے ہیں. جب میں کسی مذہب کو اختیار کرتا ہوں تو میں اپنے لیے اختیار کرتا ہوں. یعنی میں نے اسلام کو سچا مذہب پایا یا میرا اس پر اطمینان ہو گیا, میں نے اس کو قبول کر لیا. آپ مذہب کی بحث چھوڑ دیجیے, میں کمیونزم کو اختیار کر سکتا ہوں, میں سوشلزم کو اختیار کر سکتا ہوں.
لیکن میں اگر کمیونزم کو اختیار کروں گا یا جمہور کمیونزم کو اختیار کرے گی تو جو کیپٹلسٹ سوسائٹی ہے اگر وہ اقلیت میں بھی ہے تو اس کا تو استحصال ہوگا. تو یہاں پہ جو لبرل ڈیموکریسی ہے وہ اپنے اصول میں منطقی جگہ پہ کھڑی ہے بجائے کسی مذہبی آدمی کے یا مذہبی جمہور کے.
لبرل ڈیموکریسی کا تعلق فرد سے نہیں ہے, اس کا تعلق آپ کے سٹیٹ کے نظام سے.
صرف تعین تو فرد کرے گا نا
یقیناً, یعنی اپنے لیے ریاست بنانے کا کام بھی افراد نے کیا.
قانون سازی کا تعین بھی فرد ہی کرے.
ہم اس سے پہلے اس پر گفتگو کر چکے تفصیل کے ساتھ کہ اللہ تعالیٰ کی طرف سے تقرر کا معاملہ تو رسالت مآب صلی اللہ علیہ وسلم کے بعد ختم ہو گیا. اب جو کچھ کرنا ہے انسانوں نے کرنا ہے, تو انسانوں نے ریاست کو وجود میں لانے کا اقدام کیوں کیا؟ اسی جگہ سے ریاست کا اختیار متعین ہوگا. جہاں تک افراد کا تعلق ہے, افراد کسی بھی مذہب کو, کسی بھی نقطہ نظر کو, کسی بھی فلسفے کو اختیار کرنے میں آزاد ہیں. ریاست کا کوئی منشور نہیں ہوتا. جو افراد حکومت بناتے ہیں, پارٹیاں بناتے ہیں, ان کا منشور ہے. وہ یہ کہتے ہیں ہم قانون یہ بنائیں گے, ہم فلاں سہولتیں دیں گے, ہمارا نقطہ نظر یہ ہوگا, ہم فلاں طریقے سے معیشت کو دیکھیں گے, فلاں طریقے سے سیاست کو دیکھیں گے. پورا حق کیا ان کو, وہ اپنی بات پیش کریں. لیکن جس وقت وہ قانون سازی کرنے کے لیے پارلیمنٹ میں کھڑے ہوں گے تو میں ان کے حق کے قانون سازی پر یہ قدغن لازمن لگاؤں گا कि आपकी कानून साजी की बुनियाद साबित करनी पड़ेगी कि दुरुस्त है, और वो दो ही हो सकती हैं, या वो हक तलफी को रोकने के लिए होगी या जान माल आबरू के खिलाफ ज्यादती को रोकने के लिए होगी।
लेकिन हम तो देखते हैं
इससे आगे
आगे निकलती है ना रियासत, इससे आगे निकलती
जब निकलेगी तो मुझे उस पर तनकीद का हक हासिल हो जाए।
इस पर सर मैं एक क्वेश्चन करना चाहूंगा। हमारे यहाँ मामला ये है कि एक बात की जाती है पाकिस्तान बना मुसलमानों के लिए बना या इस्लाम के लिए बना, ये भी एक डिबेट है। अगर हमने इस्लाम पे अमल किया तो हम दुनिया में बहुत तरक्की करेंगे, लेकिन ये अगर हम ये बात करें कि वो कौन सा अहद था जिसमें मुसलमानों ने इस्लाम पे अमल किया या इस्लामी हुकूमत कायम की या इस्लाम के असूलों पे हुकूमत कायम हुई, वो कौन सा दौर था, तो उस पर आमतौर पर वो वहाँ हम सिलेक्टिविटी का शिकार हो जाते हैं कि वहाँ हमें नहीं बताया जाता। क्योंकि मेरी जहाँ तक मैंने पढ़ा है कि तीन ऐसी हुकूमतें हैं कि सल्तनत उस्मानिया है, मुगल सल्तनत है या सल्तनत अब्बासी है, तो इनके हुक्मरान जो हैं इनके मुतलिक तो मैं समझता हूँ कि बहुत से लोग ये कहते हैं कि उन्हें अच्छा मुसलमान मानने के लिए भी तैयार नहीं है। तो ये नरेटिव किस तरह से एक आप इस पर आपके क्या कमेंट्स होंगे कि क्या ये बात दुरुस्त हो रही है कि जब हमने इस मुसलमानों ने इस्लाम पे अमल किया तो उन्होंने बड़ी तरक्की की, जब उन्होंने अमल नहीं किया तो अब हमारी जो मौजूदा सूरत हाल है उसकी वजह यह है कि हमने इस्लाम पे अमल नहीं कर रहे।
देखिए तरक्की में आपको देखना पड़ता है आप किस दौर में खड़े हैं, उस दौर के तारीखी अवामिल क्या है, उसमें आपने मईशत और माशरत के क्या तरीके अख्तियार किए हैं, जो इस वक्त का मौजूद इल्म है उसमें आपकी क्या हैसियत है, आपका अखलाकी वजूद कितना पाकीज़ा है। तो तरक्की का रास्ता यहाँ से
और इसी को सर मैं और थोड़ी सी बात
तरक्की का रास्ता मजहब से नहीं निकलता।
हम सर
ना मजहब लोगों को तरक्की कराने के लिए आया है।
बात यहीं से शुरू हुई थी कि मजहब को अगर हम मजहब की असलाहत में समझेंगे तो बेहतर है। लिबरलिज्म मॉडर्निज्म इन इजम्स की सूरत में नहीं समझना चाहिए। सर आपने जिस तरह बताया कि मजहब का बुनियादी मुखातब फर्द है, अभी भी आप कह रहे थे मजहब का ताल्लुक इससे नहीं है, ये मेरा ख्याल ये है कि ऐसा नहीं है कि मजहब को हम खुद ब खुद समझ लेते हैं, हम हमारे कुछ पैटर्न्स होते हैं, पर्सपेक्टिव्स होते हैं जिनमें हम चीज़ों को देखते हैं, मजहब हमें खुद नहीं बताता, वो इज़म्स के पैटर्न्स में ही हम चीज़ें देख रहे हैं। तो आप भी यही कर रहे हैं कि आप मॉडर्निज्म के पैटर्न में मजहब को देखते हैं। मिसाल के तौर पर मॉडर्न मेथड ये है कि वो चीज़ों को रिड्यूस करते हैं, चीजों में रिडक्शन देखते हैं, आप भी यही कर रहे हैं कि आप मजहब को रिड्यूस कर रहे हैं फर्द तक, मजहब को रिड्यूस कर रहे हैं अखलाकियात तक, रिड्यूस करके कर रहे हैं इतनी सुन्नतें हैं, ये जो आप पैटर्न अप्लाई कर रहे हैं मजहब पे ये मॉडर्न है, इससे फिर ये सारे नताइज निकलेंगे। हम बातें बहुत सरसरी हो रही हैं, ऊपर वाली हो रही हैं, नताइज पे हो रही हैं। मेरा ख्याल है गुफ्तगु मजहब और लिबरलिज्म पे अगर करनी है तो पहले मेथड पे गुफ्तगु होनी चाहिए।
आप क्या रहे पूरा हक है, आप जो लेबल चाहें उस पर लगा दें, लेकिन मेरा अप्रोच ये है कि आपको जब मजहब पर गुफ्तगू करनी है, जैसे कि मैंने पिछली नशस्त में भी अर्ज किया था, आपको बताना पड़ेगा कि आप मजहब के माखस में उसके लिए क्या दलील देंगे। आपके इल्म में है कि मैंने रिसालत महाब सल्लल्लाहु अलैहि वसल्लम की गुफ्तगू आपके सामने रख दी थी। रिसालत महाब सल्लल्लाहु अलैहि वसल्लम ने खुदा के पैगम्बर हैं, वो आप देखिए कि अपने एक गवर्नर को, अपने एक आमिल को क्या कह रहे हैं, फ़इल्लम तजिद फ़इल्लम तजिद। तो अब आप क्या ये कहेंगे कि रिसालत महाब सल्लल्लाहु अलैहि वसल्लम ने कुरान और सुन्नत को महदूद कर दिया है?
इंसान
नहीं, और उसको उसी जगह रहना चाहिए जहां वो है। आप मुझ पर एतराज कर सकते हैं, लेकिन इस एतराज के लिए आपको बताना पड़ेगा कि देखिए ये हुक्म कुरान मजीद में रियासत को मुखातब करके दिया गया है, ये हुक्म रिसालत महाब सल्लल्लाहु अलैहि वसल्लम ने सियासियात को मुखातब करके दिया है।
ठीक है,
कुरान मजीद के तमाम अहकाम अफराद के लिए, अफराद का मतलब ये नहीं होता कि फर्द जंगल में है, फर्द माशरे के अंदर खड़ा होता है, फर्द बाप की हैसियत से, शौहर की हैसियत से, फर्द एक कारोबारी की हैसियत से, फर्द एक हुक्मरान की हैसियत से, हर एतबार से दीन में जेर बहस आया है। तो हर एतबार से जब फर्द जेर बहस आएगा तो मजहब उसके कारोबार पर भी असरअंदाज होगा, मजहब उसकी सियासत पर भी असरअंदाज होगा, मजहब उसकी माशी सरगर्मियों पर भी असरअंदाज होगा।
फर्द सियासियात में या हमारी मुआशरत में या जो
फर्द की रहनुमाई करेगा, यानी देखिए आप पहले उसकी रहनुमाई की नौयत समझिए, फर्द की रहनुमाई करेगा, यानी वो एक फर्द को कहेगा कि तुम्हें
हद तक करेगा। आपने लास्ट गुफ्तगू में बहुत अच्छी बात की थी कि अब्द का मतलब यह है कि आखिरी हद तक अपने आप को सुपुर्द कर देना, लेकिन जब आप दीन को बयान करते हैं तो फिर हदें बयान करना शुरू कर देते हैं कि वो इनफरादी जिंदगी तक है, वो यहां तक नहीं है। तो जब अब्द का मतलब आप ये बता रहे हैं कि उसका मतलब है आखिरी हद तक खुदा के सुपुर्द कर देना, तो फिर सियासियात में, मुआशरत में, मईशत में, हर जगह इंसान सुपुर्द करे।
मैंने सुपुर्द कर दिया ना अपने माबूद के, तो अब माबूद बताएगा कि उसके तकाजे मुझसे क्या है।
सर
यानी अगर आखिरी हद तक सुपुर्द करने के बाद मसलन میں عبادات میں یہ فیصلہ کر لوں کہ مجھے فجر سے لے کے سونے تک مسلسل نماز پڑھنی ہے, تو ہو سکتا ہے آپ کی بھی تسکین ہو جائے کسی اور کی بھی, لیکن یہ میرے معبود کا تقاضا نہیں ہے.
قرآن کیا کر رہا ہے, سوال یہ ہے کہ آپ قرآن سے اخذ کیا کر رہے ہیں, یعنی آپ لبرلزم سے کچھ اصول لے رہے ہیں, ان اصولوں کی بنیاد پہ آپ قرآن سے کچھ چیزیں اخذ کر رہے ہیں, اور وہی انڈیویجولزم اور وہی چیزیں جو لبرلزم کا خاصا ہے.
کہ آپ لبرلزم کو پہلے سامنے رکھ رہے ہیں اور اس کو اس کی پیراڈائم کو دیکھتے ہیں, اپنی انڈرسٹینڈنگ بیان
کریں.
آپ کو میری نیت میں اترنے کا کوئی راستہ مل گیا ہے تو الحمدللہ, لیکن آپ ایک علم کی دنیا میں جب کھڑے ہوں گے تو اس میں اصل میں الزامات نہیں ہوتے, اس میں سیدھے طریقے سے آپ کو بتانا پڑے گا کہ قرآن مجید فلاں جگہ پر تمہیں کنٹرڈکٹ کر رہا ہے. آپ کو بتانا پڑے گا رسالت مآب صلی اللہ علیہ وسلم کا یہ فرمان اس سے متضاد ہے. یعنی میں جب گفتگو کروں گا, آپ میری پوری کتاب دیکھیں جو میں نے اسلام پر لکھی ہے میزان, اس میں کسی جگہ پر میں نے جو ماخذ ہیں ان سے ہٹ کر دو جملے بھی لکھے ہیں. آپ ان کی تعبیر میں مجھ سے اختلاف کر سکتے ہیں, لیکن تعبیر کو زیر بحث لائیے نا. ایسے تو میں بھی آپ سے یہ کہہ سکتا ہوں کہ آپ کی عجیب رجت پسندانہ تعبیر ہے, آپ ایک روایت کے اندر بندھے ہوئے ہیں, آپ اس سے اٹھ کر سوچنے کے لیے تیار نہیں ہیں. جو قدامت پسندوں نے تصورات دے دیے ہیں آپ نے ان کو زنجیرے پا بنا لیا ہے, لیکن یہ مجھے حق نہیں ہے کہ میں ایسے کہوں.
آپ کا رسالہ ہے اس کا نام ہے رہنے سا, یہ رہنے سا خود ماڈرن تصور ہے, دوسرا اشراق انلائٹنمنٹ, تو اسے معلوم ہوتا ہے کہ آپ ماڈرنٹی سے ان سے متاثر ہیں. میرا سوال یہ کہ آپ کس طرح کا رہنے سا جاتے ہیں؟ ہمارے ہاں کئی طرح کے ماڈرن اس ٹائم کے طور پر افغانی
سر, اس سے متعلقہ میرا سوال ہے, مجھے جانا ہے.
آپ بھی سوال دے دیجیے, آپ کا کیا سوال ہے؟
موقع دیں, یہ تھیوریٹیکل اور میتھوڈیکل جو ایشوز ہیں اس کے, اس سے تھوڑا سا ہٹ کے لیکن متعلق ہے, وہ یہ کہ آپ نے سر پچھلی نشست میں آپ نے لبرلزم کے کانٹیکسٹ میں ہیومن رائٹس کی طرف بھی اشارہ کیا تھا, اور آپ نے کہا تھا کہ آپ کے خیال میں یہ رائٹس کے اوپر جو ایمفیسس ہے اس سے زیادہ بہتر ہوتا, یا کم از کم مجھے میرے فہم میں آپ نے یہ کہا تھا کہ رائٹس کی بجائے ڈیوٹیز شاید زیادہ بہتر جو ہے اس کا ایمفیسس ہوتا. اس کانٹیکسٹ میں ایک جو بہت سارے رائٹس جو ہیں وہ لبرلزم اس کو وارنٹ کرتی ہے, اس کو ایڈوکیٹ کرتی ہے, اور اس میں ایک رائٹ جو ہے جو کہ ہمارے لیے ہماری جو اس وقت کی کنٹمپرری کنسرنز ہیں اس میں بڑا اہم رائٹ ہے, وہ ہے رائٹ ٹو اسمبلی, اکٹھے ہو جانا, جلسے نکالنا, جلوس نکالنا. لبرلزم اور لبرلزم کی بنیاد کے اوپر جو سیاسی زندگی اور جو قانونی زندگی استوار ہوتی ہے اس میں یہ ایک اہم ایشو ہے. ارشاد فرمائیے کہ ہمارے جو دین کے بنیادی تعلیمات اور تصورات ہیں کیا ان کا کوئی جو پبلک سفیر ہم بنانا چاہتے ہیں دین کی بنیاد کے اوپر, اس میں کوئی ایسی سجیسشن ہے اگر ڈائریکٹ نہیں تو انڈائریکٹ, کہ یہ جو رائٹ ٹو اسمبلی ہے کیا یہ کوئی فریم ہے جس کے اندر اس کے بارے میں ہمیں سوچنا چاہیے؟
دیکھیے, اس کو مذہب نے موضوع ہی نہیں بنایا. انسان اپنی رائے قائم کرتے ہیں, اس کا اظہار کرتے ہیں, مل کے بھی کرتے ہیں, تنظیم بنا کے بھی کرتے ہیں, جماعت سازی بھی کرتے ہیں. مذہب نے اس کے بارے میں کوئی منفی بات نہیں کہی. وہ آپ کو جن چیزوں کی تعلیم دیتا ہے وہ یہ ہے کہ آپ کو یہ حق نہیں ہے کہ آپ لوگوں کے راستے بند کر دیں, آپ کو یہ حق نہیں ہے کہ آپ لوگوں کے لیے آزار کا باعث بنے, آپ کو یہ حق نہیں ہے کہ آپ لوگوں کے لیے اذیت کا باعث بنے. یعنی لوگوں کو آزار پہنچانے سے وہ آپ کو روکے گا, اس لیے کہ اس کی ساری تعلیم کی بنیاد اخلاقی اصول ہے. آپ اس کا لحاظ کرتے ہوئے اجتماع کریں, آپ جلسہ کریں, آپ جلوس نکالیں, مذہب کو اس پر کیا اعتراض ہو سکتا ہے؟ یہ آپ کا حق ہے. تو مذہب کا اپروچ جو ہے, یہ پھر مجھ سے اختلاف کریں گے, وہ یہ نہیں ہے کہ
آسان بات ہے کہ ہیومن رائٹس کا جو چارٹر ہے یہ فطری ہے آپ کے مطابق؟
جو جس طرح کہ میں نے پچھلی نشست میں اس کی تاریخ بتائی تھی اس کے پس منظر سے پیدا ہوئی. یہ بھی آپ کے علم میں ہے کہ اس پر عمومی اتفاق آج تک نہیں ہو سکا.
ٹھیک ہے,
یعنی ایک قرارداد منظور کر لی گئی, خود اس پر غور و خوض جاری رہتا ہے. تو اس میں کوئی چیز جب ہمارے سامنے آئے گی کہ جو ہمارے تصورات کے خلاف ہے تو ہم دلائل سے دنیا کے سامنے اس کی غلطی واضح کریں.
مجھے یاد پڑتا ہے,
دیکھیے بنیادی اخلاقیات جو ہیں ان کے بارے میں کبھی کوئی دوسرا سوال بھی پیدا نہیں ہوا. اس وقت پوری دنیا کا نظام جس چیز کو حاصل کرنے کی جدوجہد کرتا ہے وہ جسٹس ہے. دوسری چیز قرآن نے بیان کر دی احسان, یعنی انسان اپنے اندر یہ کیفیت محسوس کرتا ہے کہ مجھے عدل سے آگے بڑھ کر دوسروں کے ساتھ حسن سلوک کرنا چاہیے, اور جیسے ہی میں عدل سے آگے بڑھ کر دوسروں کے ساتھ حسن سلوک کرتا ہوں عالمی سطح پر اپریشیٹ کیا جاتا ہوں. یہی معاملہ ہے قریبی اعزاء اقربا کے ذمہ داری کو محسوس کرنے کا. یعنی یہ انسانی فطرت کا اظہار ہے کہ ایک ایکسیڈنٹ کی اطلاع ملتی ہے, وہ آدم کا بیٹا تھا, حوا کی بیٹی تھی, میں سنتا ہوں انا للہ و انا الیہ راجعون پڑھتا ہوں, یا ہمدردی کا کلمہ کہتا ہوں خاموش ہو جاتا ہوں. وہ اطلاع میرے باپ کے بارے میں ہو تو میرا رد عمل بالکل مختلف ہو جاتا ہے. تو رشتہ داری کے اس احساس کو قرآن مجید نے اطاعۃ القربیٰ میں بیان کر دیا. منفی چیزیں بھی تین ہی ہیں جو بیان کی ہیں, ینہا عن الفحشاء والمنکر والبغی, یعنی انسان جان مال آبرو کے خلاف زیادتی کے راستے میں رکاوٹ بنتا ہے. اس وقت عالمی سطح پر جس چیز کو تسلیم کر لیا گیا ہے وہ یہ ہے کہ آپ کسی دوسرے کو آزار نہیں پہنچا سکتے, نہ اس کی جان کو, نہ اس کے مال کو, نہ اس کی آبرو کو. اور اس کا جو کرائیٹیرین ہے وہ دیکھیے قرآن مجید نے کتنا سادہ بیان کر دیا کہ آپ اس معاملے میں اختلاف کریں تو اس کو الٹ کر اپنے اوپر لے آئیں. یعنی کیا آپ یہ پسند کرتے ہیں, یہ دنیا میں کوئی ایک آدمی پسند کرتا ہے کہ اس کی جان کے خلاف تو اقدام کیا؟
کانٹ یہ بات کر رہا ہے کیٹاگوریکل امپیریٹو میں, یہ اسی کا کیٹاگوریکل امپیریٹو ہے. یہاں سے بھی لگتا ہے کہ آپ شاید ان سے متاثر ہوں گے تو اس کو آپ مذہب پر اپلائی کر رہے ہیں.
دیکھیے بات یہ ہے کہ یہ ساری دنیا کے اندر آپ نے کیوں سمجھ لیا ہے کہ قرآن مجید کے اندر جو باتیں بیان کی گئی ہیں یا اللہ کی جو ہدایت ہے ساری دنیا نے لازمن اس سے اختلاف ہی کرنا ہے.
ہدایت اور انسانی بات میں پھر کیا فرق ہو گیا؟ ایک انسان حکیم دانشور بھی وہی بات کر رہا ہے, آپ یہ کہہ رہے ہیں مذہب آتا اخلاقیات کے لیے. وہ اخلاقیات کے وہی پیمانے تو کانٹ نے بھی دے دیے, جو آپ پیمانہ بتا رہی ہیں تو کانٹ نے بھی دیا ہے.
یہ میں اگر آپ اجازت دیں تو میں عرض کروں کہ کانٹ نے یہ نہیں دیا. یعنی یہ بات کہ انسان کے اندر ایک اخلاقی وجود ہے
یہ وہ نہیں کہہ رہا.
دیکھیے انسان کے اندر ایک اخلاقی وجود ہے اور آسمان کے اوپر تاروں بھری ایک فضا ہے. یہ دونوں چیزیں وہ ہیں جو کانٹ کہتا ہے کہ میرے اوپر ایک ایسی کیفیت طاری کر دیتی ہیں کہ میں اس میں سرشار ہو جاتا ہوں. لیکن اس اخلاقی اصول کو جو آپ کے اندر ایک فہم یا ایک احساس کے طور پر ہے, یہ سوسائٹی سے متعلق ہو کر کن چیزوں میں ڈھلتا ہے, یہ جو قرآن مجید نے ایک آیت کے اندر ان کو ڈھال دیا ہے, یہ کانٹ نے کہاں کہا ہے؟
نہیں میں اس بات
آپ کو قرآن مجید کی وہ آیت سنا رہا ہوں.
دوسروں کے لیے وہ پسند کریں جو اپنے لیے پسند کریں, یہ کیٹاگوریکل,
یہ خدا کے پیغمبر نے کہا ہے, یہ صحیح حدیث ہے, یہ صحیح حدیث ہے. جب خدا کا رسول کسی بات کے بارے میں, یہ رسالت باب صلی اللہ علیہ وسلم کا ارشاد ہے, یعنی آپ نے انگلی رکھ کر یہ بتا دیا کہ اخلاق کیا ہے. وہ یہ ہے کہ تم اپنے لیے جو پسند کرتے ہو وہی اپنے بھائی کے لیے پسند کرو. تو یہ کیا پیمانہ ہے جو ہم نے بنا لیا ہے کہ اصل میں جب آپ قرآن مجید پر گفتگو کریں گے, جب آپ کسی حدیث کی شرح کریں گے, تو اگر وہی بات کارل مارکس نے کہہ دی ہے, وہی بات کانٹ نے کہی ہے, وہی بات دیکارت نے کہی ہے, ہمارا دعویٰ لازمن رد ہو جانی چاہیے.
اس کی بنیاد صرف مذہب کے پاس ہے, تو میں یہ اس وجہ سے بات کر رہا تھا.
میں نے تو یہ کبھی نہیں کہا کہ اس کی بنیاد مذہب کے پاس
ہے.
یہ آپ کا خیال ہو سکتا ہے, یہ میں نے تو یہ بات کبھی نہیں کہی. میرا تو جو انسانیت کا یا انسانی فکر کا مطالعہ ہے وہ یہ ہے کہ اللہ تعالیٰ نے انسان کے اندر یہ ساری چیزیں رکھی ہیں. میں نے انسان کے بارے میں گفتگو کرتے ہوئے آپ کہا کہ وہ ایک مورل بینگ ہے, یہ تو نہیں کہا کہ مذہب اس کے کو اخلاقی تصورات دیتا ہے. وہ اپنی ذات میں ایک مورل بینگ ہے, وہ جمالیاتی احساس لے کے پیدا ہوتا ہے, وہ ایک عقلی وجود ہے. یہ چیزیں انسانیت کی میراث ہے. مذہب نے کبھی یہ نہیں کہا کہ وہ انسان پورے کے پورے کو تخلیق کرنے کے لیے آیا ہے. وہ خدا کی تخلیق انسان کی رہنمائی کرنے کے لیے آیا ہے. جو رہنمائی اس نے کی ہے وہ رہنمائی عالمگیر رہنمائی ہے. اس کا بہت سا حصہ ایسا ہے جو انسانیت کی مشترک میراث ہے. اور پھر یہ کہ یہ جب آپ کانٹ ہیگل ان کا نام لیتے ہیں تو آپ یہ بھول جاتے ہیں کہ یہ خود مسیحی اخلاقیات کے اندر پیدا ہوئے ہیں. اور مسیح علیہ السلام خدا کے ایک پیغمبر تھے. اس وقت بھی یورپ کی اور مغرب کی اخلاقیات کا آپ اگر مطالعہ کریں تو اس کے اندر اتری ہوئی ہے ایک پیغمبر کی تعلیمات. سیدنا مسیح علیہ السلام کے ذریعے سے وہ تہذیب تشکیل پائی ہے. کتنا انحراف ہو گیا, کہاں چلے گی, وہ ایک الگ بات ہے. تو میرا خیال یہ ہے کہ یہ کوئی معیار نہیں ہے چیزوں کو دیکھنے کا کہ یہ فلاں بات فلاں نے کہی, فلاں بات فلاں نے کہی. صحیح بات یہ ہے کہ آپ یہ دیکھیے کیا قرآن یہ کہہ رہا ہے. اگر جو بات میں بیان کر رہا ہوں وہ قرآن نہیں کہہ رہا تو بھائی اتنی لمبی بحث کی بجائے تردید کر دیجیے. اگر جو بات میں کہہ رہا ہوں وہ خدا کا پیغمبر نہیں کہہ رہا تو بتا دیجیے کہ نہیں کہہ رہا. یا میں قرآن مجید کا مفہوم اور مطلب ٹھیک بیان کر رہا ہوں یا غلط بیان کر رہا ہوں. یہ وہ آیت ہے جو میں نے آپ کے سامنے رکھی جو بنیادی اخلاقیات بیان کرتی ہے کہ آپ کے ہاں یہ طے ہے کہ جمعے کے ہر خطبے میں پڑھ کے سنائی جائے. کیوں, وجہ کیا ہے؟ وجہ یہ ہے کہ یہ در حقیقت پوری مذہبی تعلیم کا خلاصہ بیان کر دیتی ہے. سارے پیغمبر در حقیقت انسان کو انہی تین رضائل سے پاک کرنے اور انہی تین فضائل کا نمونہ بنانے کے لیے آئے. تو اللہ تعالیٰ کے پیغمبروں کی جو تعلیم ہے اگر نہ قرآن کے حوالے سے پیش کی جا سکتی ہے, نہ حدیث کے حوالے سے پیش کی جا سکتی ہے, تو آج راہ کرم بتائیے پھر کس حوالے سے اس کو پیش کیا جائے.
سر جو آپ کا بیانیہ ہے اس بیانیے کو اگر ہم کہیں کہ یہ پریکٹیکل سٹیپس میں 1 2 3 जैसे कि आजकल मीडिया, सोशल मीडिया भी है, ये बहुत सारा जो है ये हर जगह पे फैल सकता है, तो अगर हम इन प्रैक्टिकल स्टेप्स को डिफाइन करें और हो सकता है कि किसी वक्त हम तमाम अपने उलमाए किराम में एक यकजहती पैदा कर सकें, एक बर्दाश्त पैदा कर सकें, तो अगर वो स्टेप्स की आप रहनुमाई करें जो कि मीडिया जिसमें किरदार अदा कर सकते हैं, तो वो बहुत अच्छा होगा।
देखिए, जो किरदार आप अदा कर सकते हैं वो ये है कि ये मैसेज लोगों तक पहुंचाएं, ये दुनिया खुदा ने बनाई है, खुदा की स्कीम इख्तलाफात को ख़त्म करने की नहीं है। ये बात कुरान ने कोई 10 जगह बयान कर दी। इस वजह से नागुजीर है कि इख्तलाफात के साथ जीना सीखा जाए, लोगों का एहतराम किया जाए, उनको इख्तलाफ करने का हक दिया जाए, और फसल नज़ात के लिए अक्सरियत के मुताबिक कानून साजी का तरीका इख्तियार कर लिया जाए। बहुत मुश्किल से कुरान मजीद की ये बात लोगों ने कबूल कर ली दौरे हाजिर में। अब चूंकि ये बात लोगों ने कबूल कर ली है, आलमी सतह पर कबूल हो गई है, इसलिए कुरान से निकाल देनी चाहिए। ये अल्लाह ने ये बात कही, 1200 साल तक लोगों ने नहीं मानी, अब मानने लग गए। मैं आपको बता रहा हूं कि ये बात कि किसी को किसी पर इस्तिबदाद कायम करने का हक नहीं है, ये खुदा ने कही, कुरान मजीद में कही गई। ये बता दिया गया कि इंसान को बगी का हक नहीं है, खुदा इससे रोकता है, लेकिन बगी एक बैन अल-अक़वामी कानून के तौर पर 1928 तक माना गया। मुसलमान भी मानते रहे, बाकी दुनिया भी मानती रही, तो फिर उसके बाद क्या किया जाए? यानी क्या दुनिया अगर किसी चीज को नहीं मानती तो मनवाने की कोशिश ना की जाए, और अगर मान लेती है तो ये कह के रद्द कर दिया जाए कि ये तो दुनिया ने मान लिया है, तो आप कहां जाएंगे? तो लोगों को तरबियत ये करनी चाहिए कि भाई इख्तलाफ होगा, एक दूसरे की म्यूचुअल रिस्पेक्ट, बाहमी एहतराम के साथ उसका मौका दिया जाएगा, बाहमी मामलात में मुकालमा होगा, आप मेरी बात सुनेंगे, मैं आपकी बात सुनूंगा, हम ना इल्जाम तराशी करेंगे, ना किसी की नीयत पर हमला करेंगे, जो बात कही जा रही है उस पर खालिस इल्मी एकेडमिक अंदाज में गुफ्तगू करेंगे। हमारी हर मजलिस में यही होगा, हमारे हर मकाले में यही होगा, हमारी हर गुफ्तगू में यही होगा। इसके बाद जो चीजें सोसाइटी से मुतल्लक है, और वो दो ही है, हक तलफी को रोकना है, जान माल आबरू के खिलाफ ज्यादती को रोकना है, उसके लिए कानून साजी कर ली जाएगी।
सर, ये तो सारे के सारे जो हैं ये लोगों के हद तक तो रहते हैं, लेकिन उलमा इकराम जो आपका बयानिया है, ये तो सारे उलमा हजरात के लिए एक कोई नामालूम चीज तो नहीं है, तो सारे उलमा, कोई मीडिया ऐसा रोल प्ले कर सकता है कि उनको इकट्ठा करके कम से कम इन चीजों पे तो एग्री कर ले।
हमारे यहाँ जो हमारा रवायती इल्म है वो रियासत का ये इख्तियार मानता है कि वो लोगों को नेक बनाएगी और बिलजबर बनाएगी। उसका जहूर सऊदी अरब में इस हद तक था कि औरतें ड्राइविंग के लिए भी रियासत की मर्जी की मोहताज थी। इस वक्त भी हम मुसलमान हज करने के लिए जाते हैं, हमारी ख्वातीन के लिए पाबंदी लगा दी गई है कि महरम साथ होगा तो आ सकती हैं। जाहिर है कि ये रियासत की मुदाखलत है हमारे मामलात के अंदर, तो हमारा मजहबी इल्म, रवायती मजहबी इल्म इस मुदाखलत को कबूल करता है। मैं तो इस मुदाखलत का कायल ही नहीं, मेरे नज़दीक रियासत की कानून साजी की बुनियादी दो चीज़ों पर है, वो बताए किसी की हक तलफी हो रही है उसको हक के कानून साजी करने का, वो बताए किसी की जान माल आबरू के खिलाफ ज्यादती का अंदेशा है उसे हक के कानून साजी करने का। बाकी मामलात में मजहब अपना काम खुद करेगा, मजहब खातून से कहेगा कि उसे हज पर कैसे आना चाहिए, ये आपका काम नहीं है कि आप उसे पाबंद करें। मजहब एक खातून से तकादा करेगा कि उसे ड्राइविंग करनी चाहिए या नहीं करनी चाहिए, तो मजहबी तालीम में अगर कोई ऐसी चीज होगी तो मजहब उससे बराह रास्त मुखातब हो जाएगा। मैं जो गुजारिश कर रहा था वो ये है कि मजहब का मुखातब फर्द बैसियत फर्द है, लेकिन अपने तमाम तर इजहारात के साथ, यानी बाप की हैसियत से, भाई की हैसियत से, शौहर की हैसियत से, कारोबारी की हैसियत से, हुक्मरान की हैसियत से।
लेकिन सर, वो जो औरत है वो जब सड़क पे गाड़ी चलाएगी तो वहां तो एक पूरी आपकी सोसाइटी और पूरा मुआशरा, जो बहुत से लोग उसमें इन्वॉल्व होंगे, तो फिर आपको कुछ ना कुछ तो रूल्स एंड रेगुलेशंस तो बनाने पड़ेंगे। इस तरह से एक खातून है वो एक सिस्टम में हज करने जा रही है, उमरा करने जा रही है, तो उसके लिए भी आपको किसी ना किसी सिस्टम में, किसी कानून में जाना पड़ेगा। जो आप फरमा रहे हैं उसका तो मतलब ये है कि हर शख्स जो है अल्लाह के मैसेज को मुख्तलिफ तरह से समझ रहा है और उसी तरह से उसको इम्प्लीमेंट कर रहा है, तो ये इससे तो कन्फ्यूजन नहीं पैदा हो जाएगी?
यही बात ये है कि अल्लाह के मैसेज को समझने का इख्तियार खुद अल्लाह ने आपको दिया है, यानी अल्लाह ताला ने इसका पाबंद नहीं किया कि आप मेरे तरीके पर समझें, अल्लाह ने आपको पाबंद नहीं किया कि आप फलां शख्स की पैरवी जरूर करें। एक मोहम्मद और रसूलुल्लाह की जाते वाला सिफात है जो दीन का माखज़ है, और उनसे जो चीज सादिर हुई है वो कुरान है, सुन्नत है, और बहुत सा जखीरा है जिसमें लोगों ने उनकी इल्म और अमल की चीजें हम तक पहुंचाई हैं। उनको हम देखेंगे, उनको इंटरप्रेट करेंगे। इस पूरी मुसलमान उम्मत में यही काम सब करते रहे हैं, आखिर इमाम अबू हनीफा के बाद इमाम शाफी पैदा हुए, इमाम शाफी के बाद इमाम अहमद बिन हम्बल पैदा हुए, उनसे पहले इमाम मालिक पैदा हुए, तो इन सब की पैदाइश रोक दी जाती कि लोग एक तरीके से सोचें। रियासत का काम यह है कि उन चीजों में कानून साजी करे जिनमें वही बात कि किसी की हक तलफी का अंदेशा है, किसी की जान माल आबरू के खिलाफ ज्यादती का अंदेशा।
इंसान की हक तलफी होगी तो रियासत कानून साजी करेगी, खुदा की हक तलफी होगी तो रियासत कानून साजी नहीं कर सकती, यही ह्यूमनिज्म है।
आप कोई नाम दे दें लेकिन ये बात बिल्कुल तय है कि खुदा और बंदे के मामलात में खुदा ने इख्तियार नहीं दिया कि मैं मुदाखलत करूं, लेकिन बंदों के मामलात में
जस्टिफिकेशन भी खुदा से लिए कि खुदा ने इख्तियार नहीं दिया।
अगर अगर दिया है तो आपको बताना चाहिए, कुरान की इस आयत में दिया है, इस हदीस में दिया है।
वो जो रियासत बना रहे हैं उस रियासत को कोई हुकूक तो होंगे ना, यानी वो कुछ इम्प्लीमेंटेशन तो करेगी ना।
बस उन्हीं दायरों में जो मैंने बता दिया, वो ये तय करेगी कि ये कानून हम बना रहे हैं इसलिए बना रहे हैं कि हक तलफी को रोकना मकसूद है। यानी देखिए मैं ये बात ड्राइव कहां से कर रहा हूं, अगर आपके यहां रियासत के लिए कोई मजहबी उसूल है जहां से उसको ड्राइव होना है तो फरमाइए, और अगर ऐसा नहीं है तो फिर अकली उसूल पर
रवायती पसमंजर में तो यही होता है।
प्रैक्टिकली रवायती पसमंजर मौजू बहस है तो आइए गुफ्तगू उस पर कर लेते हैं,
लेकिन
अगर कुरान और सुन्नत जेरे बहस है तो फिर तो आपको मुझे बताना पड़ेगा।
सर मजहब पूरी तारीख के साथ जेरे बहस
सर एक
यहाँ मुकदमा सिर्फ आपके खिलाफ,
यानी मजहब अपनी तारीख के साथ, बहुत अच्छी बात आपने कही, और जो तारीख उसकी होती है वो हक होती है सारी की सारी। इस वक्त दुनिया में जिस पैगंबर की उम्मत सबसे बड़ी तादाद में वह हजरत मसीह है, और उनकी तादाद इस वक्त आपसे कम से कम 1 अरब ज्यादा है मुसलमानों के मुकाबले में। ऑर्थोडॉक्स मसीही प्रोटेस्टेंट कैथलिक्स सबको मिला के कोई 2.5 अरब के करीब है। वो 2.5 अरब के 2.5 अरब सैयदना मसीह अलैहिस्सलाम की अलूहियत के कायल हैं, तो जाहिर है कि मजहब फिर यही है, मुझे इस पर गुफ्तगू नहीं करनी चाहिए। कुरान मजीद ने 575 में आकर इसको उठाकर फेंक दिया दूसरी जाने। तो बिनाए इस्तदलाल क्या है? बिनाए इस्तदलाल रिवायत है, बिनाए इस्तदलाल किसी उम्मत का इजमा है, तो बताइए उस पर गुफ्तगू कर लेते हैं। मेरी बिनाए इस्तदलाल मजहब के मामले में या अल्लाह की किताब है या पैगंबर का इरशाद है, तो मुझे वहां से बताइए कि वहां उन्होंने रियासत को ये मुतलक इख्तियार दिया है? हरगिज नहीं दिया, मौजू ही नहीं है इसका। रियासत ने अपना इख्तियार अगर मजहब से डराइव करना है तो मजहबी सनद देनी पड़ेगी।
साहब रियासत बनाएंगे तो हकम
रियासत को इख्तियार दिया है ना जावेद साहब, उन्होंने कहा है कि उलिल अमरी मिनकुम, उलिल अम्र को इख्तियार दे दिया ना। जब आप कुरान कह रहा है कि जी तुम इनकी इताअत करो, अल्लाह की इताअत करोगे, रसूल की इताअत करोगे, उलिल अम्र की इताअत करोगे, तो रियासत को तो इख्तियार मिल गया। अब वो जो कानून बनाएगा मुझे उस पर इताअत करनी है, लाज़मी कर दिया है कुरान ने।
पूरी आयत ये है मतलब यह है कि मुझे तनाज़ो का हक दिया गया है, तो उलुल अमर जब कोई बात कहेगा और मुझे वो बात माकूल नहीं लगेगी तो मैं तनकीद करूंगा उस पर। मुझे मेरे पैगम्बर ने यह कहा है कि जो जाबिर सुल्तान के सामने कलमा हक कहता है वो बड़ा जिहाद करता है।
लेकिन सर उलिल अम्र अगर कानून साजी करेगा,
अम्र जो है वो रियासत का हिस्सा है या हुकूमत का? क्योंकि रियासत खुद तो कानून साजी नहीं करती ना।
मैं तो यही कहता हूं तो हुकूमत है। देखिए बात यह है, रियासत से मुतल्लक रियासत एक एतबारी शख्सियत है। एक लफ्ज भी आपको कुरान और हदीस के जखायर में रियासत से मुतल्लक मिलेगा? ये उसका मौजू ही नहीं है, उसका मौजू अफराद है। और मैंने अर्ज किया कि अफराद हुक्मरान भी होते हैं, तो इस वजह से हुकूमत उसका मौजू बन जाती है। यानी जो लोग हुकूमत कर रहे हैं उनको कुछ हिदायत दी गई हैं, वो हिदायत आप कहें तो मैं आपको बयान कर देता हूँ क्या है। उनमें से कोई एक हिदायत भी ऐसी नहीं है कि जो रियासत से मुतल्लिक हो।
अच्छा जब आप ये फरमाते हैं कि रियासत के ये दो बुनियादी फ़राइज़ हैं जो कि आपने ठीक फरमाए, तो जब रियासत ने खुद तो कुछ नहीं करना ना,
रियासत के बुनियादी फ़राइज़ नहीं अर्ज कर रहा, रियासत के हक के कानून साजी को बयान कर रहा हूँ।
रियासत ने खुद तो कानून नहीं ना,
जाहिर है वो हुकूमत करेगी।
रियासत का फिनोमेना ही मॉडर्न है, स्टेट मॉडर्न स्टेट खुद एक जदीद तसव्वुर है,
तो इसलिए जाहिर है कि उसके सारी गुफ्तगू भी उसी बुनियाद पर होगी।
आयत भी नहीं होंगी,
मैंने आयत पढ़ी भी नहीं है। देखिए बात यह है कि जब आप पहले तो मैंने तो पहली बुनियादी बात यह अर्ज की है कि अगर आपने कोई मजहबी बात करनी है, देखिए ना एक जमाने में यह कहा जाता था कि बादशाह में खुदा बोलता है, ये कहा जाता था कि पोप में रूहुल कुदस की आवाज सुनते हैं हम, तो जब ये बात कही जाएगी तो मैं इसकी दलील मांगूंगा। यानी ये जो बात कही जा रही है, अच्छा मैं इस दुनिया में जो कुरान के बाद पैदा हुई नहीं हूं, आज से मैं 2000 साल पहले खड़ा हो गया हूं, तब भी मैं कहूंगा कि मुझे बताओ कि पोप में खुदा बोलता है, इंजील में लिखा हुआ है।
अमरुहुम शूरा बैनहुम तो मौजूद है,
अमरुहुम शूरा बैनहुम मौजूद है, लेकिन अमरुहुम शूरा बैनहुम
उसी मॉडर्न स्टेट का जो कॉन्सेप्ट है उसी में आप इस आयत को फिट कर रहे हैं, लेकिन आप रियासत को जदीद कॉन्सेप्ट मानते हैं।
देखिए अमरुहुम शूरा बैनहुम से रियासत नहीं बनती, हुकूमत चलती है। ریاست امروہم شورا بینہم سے بنتی
امروہم شورا بینہم یہ طے تو کر سکتا ہے نا کہ ریاست کے جو دو آپ وہ بتا رہے ہیں قانون سازی کا اختیار آپ نے جو دو بتائے امروہم شورا بینہم مل کر وہ قانون سازی کے تین اختیارات پر بھی ایگری کر سکتی ہے چار پر بھی کر سکتی ہے تو وہ تو امروہم شورا بینہم میں فٹ ہو جائے گا نا اگر پارلیمنٹ یہ طے کرے کہ ہمارے پاس دو نہیں ہمارے پاس دس اختیارات
یہ تو میں بحث کروں گا نا اس پر یعنی میں یہ کب کہہ رہا ہوں کہ میں آپ کا حق چھین رہا ہوں آپ چار بیان کیجیے ابھی میں نے فطرت پر گفتگو کرتے ہوئے کہا تھا کہ بھائی میں نے انسان کا تجزیہ کر کے آپ کو بتا دیا کہ انسان یہ ہے آپ اس میں اضافہ کرنا چاہتے ہیں کر دیجیے اس میں گفتگو ہوگی نا آپ میں نے تین باتیں بیان کی آپ چیلنج کر دیجیے
تو وہی تو یعنی دو اختیارات کے علاوہ چار دس اور اختیارات بھی بیان وہ کر سکتے
بڑی اچھی بات ہے
پارلیمنٹ
یہ میں اپنی رائے بیان کر رہا ہوں آپ کو پابند نہیں کر رہا آپ بیان کریں گے تو میں دلیل چاہوں گا آپ سے یہ پوچھوں گا آپ یہ جو بات کہہ رہے ہیں کہ ریاست کو یہ اختیار بھی ہے تو اس کے لیے کوئی مذہبی استدلال ہے پیش فرمائیے
جی
اس کے لیے کوئی عقلی استدلال ہے تو گفتگو کیجیے پوچھوں گا نا آپ سے
سب سے جب آپ یہ کہتے ہیں کہ ریاست کا کوئی مذہب نہیں ہے تو آپ سمجھتے نہیں کہ پوری سوسائٹی کو ڈسٹرب ہو جاتی ہے کیونکہ مذہب سب سے قدیم ترین جو ہم سوسائٹی کا ایک انسٹیٹیوشن دیکھیں تو وہ مذہب ہی ہے تو جب آپ کہتے ہیں کہ جی ریاست کا کوئی مذہب نہیں ہے تو اٹس مین کہ ہر فرد جو ہے وہ اس کے نظر نہیں آ رہی اس کو ڈائریکشن اس کو رہنمائی نظر نہیں آ رہی کہ آپ یہ نہیں سمجھتے کہ اس طرح کہنے سے یہ
مذہب کا کام افراد کی رہنمائی کرنا ہے یعنی خدا کے پیغمبر
ریاست سول سوسائٹی اٹس ا نیو ماڈرن ٹرمینالوجی آفٹر 1648 آئی تھنک سر اس کے بعد سے ریاست کا نظریہ
جو چیز مذہب میں زیر بحث نہیں ہے
جی
اس کو مذہب کے منہ میں کیسے ڈال
مذہب تو بنیاد تھی نا سب لوگوں کو اکٹھا کرنے
کی
مذہب سب لوگوں کو اکٹھا کرنے کی بنیاد
سر جب آتا ہے ہمارے پاس قرآن پاک آتا ہے یا اس سے پہلے والے جتنے بھی انبیاء کرام ہیں ان کے آنے کا چلیں ہم آدم کو لے لیتے ہیں اس کے آنے کا فرسٹ کیا تھا ریلیجیس کنفلکٹ تھا شیطان کے ساتھ جو اللہ تعالیٰ کی ہوتی ہے کنفلکٹ
پہلے یہ مذہب سے پوچھ لیتے ہیں
تو وہ مذہب بھی آ جاتی ہے نا تو مذہب ہم نہیں نکال سکتے نہ ریاست سے نہ فرد سے یہ میرا نظریہ میں آپ کو یہ
اپنا نظریہ رکھنے کا حق
ہم نہیں نکال سکتے
آپ کو پورا حق ہے کہ اپنا نظریہ رکھیں لیکن جو نظریہ بھی آپ مذہب کی طرف منسوب کریں گی دیکھیے قرآن مجید نے پانچ چیزوں کے بارے میں بیان کیا ہے کہ وہ مطلقاً حرام ہے ان میں سے آخری چیز جانتی ہے کیا ہے ان تقولوا علی اللہ ما لا تعلمون کہ آپ خدا کی طرف وہ بات منسوب کریں یہ خدا نے نہیں کہی آپ جب یہ کہتی ہیں کہ یہ مذہب ہے یا مذہب کا تقاضا ہے تو آپ کو مجھے بتانا پڑے گا کہ یہ قرآن میں کہاں ہے
نہیں نہیں میں آپ سے یہ بتا رہی ہوں آپ کہتے ہیں ریاست کا بھی مذہب نہیں ہے ریاست تو
اس لیے کہ میں پورے قرآن سے پوری پیغمبروں کی تعلیمات میں کسی جگہ ریاست
سوسائٹی ڈسٹرب ہو جاتی ہے نا انسان نے پہلی رہنمائی مذہب سے لی
سوسائٹی ڈسٹرب ہوتی ہے یا مستحکم ہوتی ہے اس پر الگ سے گفتگو کر لیتے ہیں لیکن جب آپ یہ کہیں گی کہ یہ مذہب کہتا ہے تو آپ کو بتانا پڑے گا مذہب کہاں کہتے ہیں
میں نے یہ نہیں کہا مذہب کہتا ہے میں کہہ رہی ہوں کہ جب ہم یہ کہتے ہیں کہ ریاست کا مذہب سے کوئی تعلق نہیں ہے
اس لیے کہ ریاست کے بارے میں مذہب نے
تو ریاست تو افراد کا مجموعہ ہے اور افراد کے پاس کوئی رہنمائی نہیں ہے
افراد کا مجموعہ
نہیں موریلٹی بھی آ جاتی ہے
ریاست افراد کا مجموعہ نہیں ہوتی اس وقت امریکہ میں 50 سے زیادہ ریاستیں ہیں ان میں سے بعض ریاستوں کے اندر 2000 آدمی بھی نہیں ہے ریاست ایک رقبہ ہے جو آپ نے متعین
جی بالکل جیوگرافیکل ایک چیز ہے
اچھا موجودہ زمانے میں یہ نیشن سٹیٹ ہے آپ نیشن سٹیٹ کا تصور تبدیل کریں اور کوئی اور ریاست بنا لیں اس پر اس کے لحاظ سے گفتگو ہوگی لیکن مذہب کی جب آپ بات کریں گے تو مذہب سے پوچھا جائے گا کہ وہ کس کو مخاطب کر رہا ہے کیا مذہب دنیا چینل کو مخاطب کرتا ہے نہیں وہ اس کے افراد کو مخاطب
کرتا
ہے یہی میں کہہ رہا ہوں کہ مذہب افراد کو مخاطب کرے گا یعنی اس کو بھی مخاطب کرے گا جو پارلیمنٹ میں بیٹھا ہوا ہے اس کو بھی مخاطب کرے گا جو حکمران کی حیثیت سے ذمہ داری انجام دے رہا ہے اس کو بھی مخاطب کرے گا جو دکان پر بیٹھا ہوا تول رہا ہے مذہب سب کو مخاطب کرے گا لیکن افراد کی حیثیت سے
جاوید صاحب آپ جب یہ کہتے ہیں کہ ریاست جغرافیکل حدود ہے خود اللہ تعالیٰ آپ نے اپنے بہت سارے پروگرامز میں کہا ہے کہ اللہ تعالیٰ نے اپنی اس دین کے لیے ایک جغرافیکل لوکیشن ایک جغرافیکل خطہ اپنے لیے سلیکٹ کیا تھا فلسطین کا جو علاقہ ہے کنعان کا علاقہ ہے وہ اللہ تعالیٰ نے خود سلیکٹ کیا تھا اور اس میں اللہ تعالیٰ نے مختلف پیدر پہ انبیاء بھیجے اور وہ پورا کا پورا دین وہاں پر نافذ ہوا وہاں پر غلبہ ہوا اللہ تعالیٰ
یہ نافذ ہوا غلبہ ہوا یہ کیا چیز ہے یعنی لوگوں سے تقاضا کیا گیا کہ وہ دین پر عمل کرے
اللہ تعالیٰ نے سلیکٹ کی نا جغرافیکل ایک لوکیشن سلیکٹ تو کی نا
یقیناً سلیکٹ کی لیکن اللہ تعالیٰ نے جو سلیکٹ کی آپ کیا چاہتے ہیں کہ باقی کو آپ سلیکٹ کر لیں
نہیں میں جو وہ پیٹرن بتا رہا ہوں وہ پیٹرن اگر ہے تو اس پیٹرن کو دیکھتے ہوئے ہم
اللہ تعالیٰ ہی نے بتا دیا کہ وہ پیٹرن باقی دنیا کے لیے نہیں ہے
وہ پیٹرن ہے نا وہاں موجود ہے
لیکن اللہ ہی نے بتا دیا
میں اپنی ریاست کا مذہب کیوں
ڈیٹرمن
کیا گیا
ریاست سے مذہب
اللہ تعالیٰ نے ایک
اللہ تعالیٰ نے توحید کا مرکز بنایا نا اس خطے کو
آپ بھی بنائے
तो वही तो मजहब हो गया ना, मजहब आ गया ना बीच में, मैं रियासत के अंदर ये।
फिर देखिए मेरी गुजारिश सुनिए, यानी अल्लाह ताला ने किन से कहा कि वो तौहीद का मरकज बनाए? रियासत से। अल्लाह ताला ने इंसानों से कहा,
इंसानों से किसी खित्ते के बारे में कहा ना, किसी खित्ते के, इसका मतलब इसकी एग्जांपल मौजूद है ना अल्लाह ताला के।
जब मैं मस्जिद बनाता हूँ, खलते मबस नहीं होना चाहिए, जब मैं मस्जिद बनाता हूँ तो कहीं जमीन खरीद के ही बनाऊंगा ना, लेकिन ये हुक्म के मस्जिद बनानी है, ये पाकिस्तान की रियासत को नहीं दिया गया, ये पाकिस्तान के अंदर रहने वाले मुसलमानों को दिया गया।
और पाकिस्तान के अंदर रहने वाले मुसलमानों ने जब ये तय कर लिया कि हाँ ये जमहूरिया पाकिस्तान नहीं बल्कि इस्लामी जमहूरिया पाकिस्तान होगा, तो फिर आप इस पे एतराज कैसे?
बहस होगी ना कि उनको ये तय करने का हक था या नहीं था, ये बहस
होगी।
ये बात ये है कि आप किसी रियासत के बारे में जब कोई फैसला करेंगे, आप जब हुकूमत में कोई फैसला करते हैं तो कोई बहस नहीं, इसलिए कि एक शख्स कहता है, जैसे हमारे यहाँ आप हमारी करीब की तारीख में ज़ुल्फ़िकार अली भुट्टो साहब एक बड़े आदमी थे, उन्होंने अपना तसव्वुर पेश किया कि मैं चार चीजों को अपना मंशूर बना रहा हूँ, इस्लाम हमारा दीन होगा, जमहूरियत हमारी सियासत होगी, सोशलिज्म हमारी मईशत होगी, ताकत का सरचश्मा आवाम होगी। ये पैगाम लेके वो आ गए, ठीक है उनको हक्का से, अगर उनको मैंडेट मिल गया है इसके मुताबिक वो कानून साजी करेंगे, मुझे कोई एतराज नहीं, करें। लेकिन ये बात कि ये जो चारों बातें हैं, चूंकि उनको इकतदार हासिल हो गया है इस वजह से अब रियासत पाकिस्तान का ये मंशूर बन गया है, ये मैं तस्लीम करने के लिए तैयार नहीं हूँ, इसलिए कि उसी वक्त मुझे हक हासिल है कि मैं उनसे इख्तलाफ करूं, और लोग कर रहे थे।
मगर आप जो रियासत की हदूद व क्यूद अभी हम सारी नशिस्त में हमें समझ आई, वो तो आप खुद उसका माखज ले रहे हैं कुरान और सुन्नत से।
रियासत के हदूद का कुरान और सुन्नत से कोई ताल्लुक?
रियासत की जो
रियासत जो है, देखिए 1928 तक रियासतें फतुहात से बनती थी, अब उसके बाद बैन अल-अक़वामी कानून उनको तश्कील करता है और नेशन स्टेट का तसव्वुर पैदा हो गया। होली रोमन अम्पायर हो या बरतानिया उज़्मा की सल्तनत हो, सारी दुनिया पर उन्होंने कब्जा कर लिया, उनकी हुकूमत जायज समझी जाती थी। तो इस वजह से रियासत जो है ये तो अपने जमाने के लिहाज से बनेगी, उसके लिहाज से वजूद पजीर होगी, इसमें जो लोग हुकूमत कर रहे हैं मजहब उनको मुखातब करेगा और ये कहेगा कि चूंकि तुम इस मुल्क में रहते हो, तुम मुसलमान हो, तो तुम्हें फलां फलां चीजों की पाबंदी करनी चाहिए।
सर
यानी इस बात को समझिए, रियासत एक बिल्कुल और चीज है, वो एक एतबारी शख्सियत है, उसमें जो हुकूमत कायम होती है वो अफराद कायम करते हैं। ज़ुल्फ़िकार अली भुट्टो साहब को हक हासिल था कि वो ये चार बातें लेकर हुकूमत बनाए, ये हक नहीं था कि इसको वो पाकिस्तान की नुमाइंदा मंशूर बना दे। तो इसलिए माजरत के साथ ये खलते मबस नहीं होना चाहिए।
सर, अवाम
रियासत की नौइयत बैन अल-अक़वामी कानून तय करता है और हुकूमत अक्सरियत की बुनियाद पर कायम होती है।
सर अवाम ने,
पाकिस्तान में मुसलमानों की अक्सरियत है, उनको पूरा हक है कि वो अपने दीन पर अमल करें, वो हुकूमत की सतह पर भी अमल करें, वो कानून साजी में भी अपने दीन को पेश नजर रखें, उनको पूरा हक है।
बैन अल-अक़वामी कानून भी इंसान बनाते हैं जो तय कर रहे हैं।
देखिए बात यह है कि उसको तब्दील कर दें, लेकिन जिस वक्त
इंसान कर रहा है रियासत में मुदाखले,
खुशी मैं तो आप 1928 तक दुनिया में आप कब्जा कर लें। आप देखिए इस वक्त यरूशलम को उन्होंने अपना दारुल हुकूमत डिक्लेयर किया है।
जी
मैं भी कहता हूं, आप भी कहते हैं कि ये बैन अल-अक़वामी कानून की खिलाफ वर्जी है। 1928 से पहले आप ये नहीं कह सकते थे, उससे पहले ये बैन अल-अक़वामी कानून की खिलाफ वर्जी नहीं थी। उस वक्त कायदा यह था कि अगर आपने किसी जगह कब्जा कर लिया है और आपका कब्जा वहां कायम हो गया, जिसको हमारे फुकहा कहते हैं ना कि तो इस्तीला हो गया है,
वो आपके तसर्रुफ में,
तो वो आपके तसर्रुफ में, वो जायज है आपके लिए। इसी उसूल पर मुगल सल्तनत कायम हुई, इसी उसूल पर सफवी सल्तनत कायम हुई, इसी उसूल पर उस्मानी सल्तनत कायम हुई, इसी उसूल के ऊपर बहुत सल्तनतें कायम थी। अब दुनिया ने बात तस्लीम कर ली कि ऐसा नहीं होगा, फतुहात की बुनियाद के ऊपर कब्जा अगर 40 साल भी रहेगा तो वो जायज नहीं हो जाएगा। ये बैन अल-अक़वामी कानून है और ये 1928 के बाद बनना शुरू हुआ है, यानी इसकी उम्र अभी 50-100 साल भी नहीं है। इस वजह से हम इसका हवाला दे रहे हैं, आप इस कानून को तब्दील कर लीजिए, फिर उसका हवाला दे रहे बस आ जाएगा। लेकिन चीजों में खलते मबस नहीं होना चाहिए, यानी जो चीज जहां से पैदा हुई है वो वहीं जेरे बहस आएगी।
बेहतरीन अफराद और मुआशरा बनाने में रियासत का क्या किरदार है?
देखिए बेहतरीन अफराद और मुआशरा बनाना ये रियासत की जिम्मेदारी नहीं है।
ओ नो सर, कैसे?
रियासत की नहीं, ये अंबिया की जिम्मेदारी।
रियासत की क्यों जिम्मेदारी?
उलमा की जिम्मेदारी है, ये मुअल्लिमीन की जिम्मेदारी है। बेहतरीन मुआशरा पैदा करना ये असल में ये लोग करते हैं। जब रियासतें बेहतरीन माशरा पैदा करती हैं तो फिर रियासतें तय करेंगी कि आपको कोट पहनना चाहिए शलवार पहननी चाहिए।
ये बात बड़ी
आप, ये आप जब ये हुक्म रियासत को दे रहे हैं तो आपको अंदाजा नहीं कि आप किस इस्तेबदाद को दावत दे रहे हैं। ये उनका काम नहीं है। खुद इस्लाम ने क्या किया, उसने अच्छा मुआशरा बनाने का प्लेटफॉर्म रियासत को फराहम किया कि आप जुमे के खुतबे में जाएं, हुक्मरान खुतबा दे, लोगों को तलकीन करे। उसने उलमा का एक पूरा का पूरा इंस्टीट्यूशन पैदा किया और ये कहा कि कुछ लोग निकलें, वो दीन की बसीरत पैदा करें और वो लोगों को अच्छा इंसान बनाने के लिए, आखिरत का खौफ पैदा करने के लिए जद्दोजहद करें। तो अंबिया का इंस्टीट्यूशन है इंसानों की इस्लाह के लिए, मुस्लिहीन का इंस्टीट्यूशन है, उलमा का इंस्टीट्यूशन है, जुमे का खुतबा है, लोगों की तालीम है, तरबियत है।
मॉडर्न वेलफेयर स्टेट्स में तो ये सारा कुछ नहीं है।
नहीं देखिए, मॉडर्न वेलफेयर स्टेट
जहां इंसान बहुत अच्छे हैं और वो तरक्की कर रहे हैं,
मॉडर्न वेलफेयर स्टेट
माशरा बहुत अच्छा,
इसके तसव्वुरात यूरोप में और है, इंग्लिस्तान में और है, अमेरिका में और है। तो इस पर भी आपको अलग से गुफ्तगू करनी पड़ेगी
सर, इसमें
कि वो कौन सी स्टेट।
मैं सर
मॉडर्न वेलफेयर स्टेट भी हकीकत में कुछ कानून साजी करती है ना। अच्छा, आप देखिए कि उसमें भी वही दोनों चीजें होती हैं कि लोगों के हुकूक तलफ नहीं होने चाहिए, उनकी जान माल आबरू के खिलाफ ज्यादती नहीं होनी चाहिए। अगर आप बुनियादी उसूल की हैसियत से देखें तो यही दो चीजें हैं जो कानून साजी की जायज बुनियादें हैं। इसके सिवा जब रियासत आगे बढ़ के कानून साजी करेगी वो आपके हदूद में मुदाखलत करेगी।
अच्छा, तो
माजरत के साथ रियासतें मुस्लह नहीं होती। जब रियासतों को मुस्लह बनाया जाता है तो इससे इस्तेबदाद वजूद में आता है। इसमें कभी सरमद को फांसी दी जाती है, कभी अनलहक कहने के नतीजे में मंसूर को फांसी पर चढ़ाया जाता है। खुदा के लिए ये काम रियासतों के सुपुर्द न कीजिए, ये काम रूस और चीन में रियासतों ने अपनी जिम्मेदारी लेकर लाखों इंसानों को तहतेक कर दिया।
सर फिर उलमा की हुकूमत आ जाएगी।
मैं बस आखिरी सवाल का काम, सवाल ले
रहा हूं। उलमा अपनी जगह पर खड़े होकर ये काम करेंगे
तो फिर तालीम देंगे,
तालीम देंगे, तरबियत देंगे, लोगों को इंसान बनाएंगे, इंसानियत सिखाएंगे, मजहब की तालीम देंगे। आप इंस्टीट्यूशन बनाते हैं, प्राइवेट सतह पर भी बनाते हैं, रियासत भी बना देती है, उनमें आप उलमा को दीन का इल्म देते हैं और वो दीन है कि जो लोगों की इस्लाह का जरिया बनता है।
तो स्टेट तो फिर आ गई ना बीच में।
स्टेट क्या करता
है, इंस्टीट्यूशन कौन बनाएगा, स्टेट बनाएगी।
स्टेट असल में उन इदारों को फैसिलिटेट करती है, ना कि वो अफराद खुद बन जाती है। यानी ये समझ लीजिए इस बात को कि स्टेट का काम यह है कि वो हमारे बच्चों के लिए तालीमी इदारा बना दे।
जी बिल्कुल,
ये उसने एक बड़ी खिदमत अंजाम दी। तालीमी इदारे के अंदर आप जो तालीम देने के लिए खड़ा करते वो उस्ताद होता है,
वो उस्ताद
और वो उस्ताद है कि जिसने असल में इंसान बनाने। उस्ताद को अगर आप उसकी जगह से हटा देंगे और उसके पास स्टेट का इल्हाम आया करेगा कि आज सुबह तुमने ये बोलना है और आज ये नहीं बोलना, माफ कीजिएगा, फिर वो तालीम नहीं होगी, वो कोई और चीज बनेगी।
यानी मैक्रो लेवल पे बारह रियासत ही करेगी ना, मैक्रो लेवल पे तो रियासत
वो मैनेजमेंट है,
वो मैनेजमेंट
आप फरमा रहे हैं, वो मैनेजमेंट है।
ठीक,
देखिए एक चीज है कि हमें अच्छे इंसान बनना चाहिए, ये मजहब का पैगाम है, ये आला अखलाक का पैगाम है, ये दुनिया के मुस्लिहीन का पैगाम है, ये रिफॉर्मर्स का पैगाम है। ये पैगाम जो है इसमें कोई इख्तलाफ नहीं, लेकिन इस पैगाम का सदूर रियासत की छड़ी के साथ नहीं होना चाहिए।
बिल्कुल ठीक है, रियासत जो है वो मैक्रो लेवल पर इसको करेगी। नाज़रीन, हमारे प्रोग्राम का वक्त खत्म हुआ चाहता है। बहुत सारे हमने मबाहिस यहाँ पर ज़ेरे बहस हमारे सामने आए और बहुत सारी ऐसी भी चीज़ें होंगी जो आपके जहनों में जो सवालात होंगे, यकीनन आपको उनके जवाबात भी मिले होंगे। कुछ ऐसे भी सवालात होंगे जो आपके जहन में नए सवालात पैदा हुए होंगे, अपने उन सवालात को ये जो ईमेल एड्रेस है ih@duniatv.tv इस पर आप हमें भेज सकते हैं। अगले किसी प्रोग्राम में आपके उन सवालात को जरूर जावेद साहब के सामने रखेंगे। अगले प्रोग्राम तक के लिए ज़ुबैर अहमद को इजाजत दीजिए। अल्लाह हाफ़िज़।